नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिहरूसँग कुराकानी गर्ने गर्दछौ। आदरणीय श्रोताहरू, विस्तृत शान्ति सम्झौताको झण्डै 19 वर्षपछि प्रमुख राजनीतिक दलहरूले संक्रमणकालीन न्याय निरूपण सम्बन्धी विषयलाई टुंग्याउने अठोट गर्दै समझदारी कायम गरेका छन्। यसै समझदारी अनुसार संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गर्नुभएको विधेयक हिजो प्रतिनिधि सभाको बहुमतबाट पारित भएको हो। प्रतिनिधि सभाबाट पारित भएको विधेयक अब राष्ट्रिय सभामा जानेछ र राष्ट्रिय सभाबाट समेत पारित भएर पुनः प्रतिनिधि सभामा आएपछि विधेयकलाई सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइनेछ र राष्ट्रपतिबाट प्रमाणित भएपछि कानूनले मूर्त रूप पाउनेछ। संक्रमणकालीन न्याय सम्बन्धी कानूनको न्यायोचित कार्यान्वयन भएमा वर्षौंदेखि न्यायको आशामा बसिरहेका पीड़ितहरूले न्याय पाउनेछन्। संक्रमणकालीन व्यवस्थाले मूर्त रूप लिए मुलुकमा शान्ति स्थापना भई विश्वमै नेपाल उदाहरणीय मुलुक समेत बन्न सक्नेछ। आजको अन्तरसंवाद कार्यक्रममा हामी संक्रमणकालीन न्याय सम्बन्धी कानून, प्रस्तावित कानून, यसको कार्यान्वयनका चुनौती र सरकारको भूमिका लगायतका विषयमा केन्द्रित भएर संविधानविद डाक्टर विपिन अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्ते।
यो लामो समयको सकस्मूढ अवस्थाबाट गुज्रदै अन्तत दलहरूले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा सहमति कायम गरेका छन्। सोही अनुरूप कानून पनि बन्ने लगभग पक्का भएको छ। संक्रमणकालीन न्याय निरूपणका लागि कानून निर्माणले लिएको यो गतिलाई यहाँले कसरी हेर्नु भएको छ, कानूनी र संवैधानिक दृष्टिकोणबाट?
अब जे भएको छ त्यो धेरै ढिलो गरी भएको छ। अब अहिले जसरी भनिँदैछ त्यो चाहिँ एकदमै तातातै धेरै राम्रो र गऱ्यौं भन्ने देखिन्छ, तर जति समय लागेको छ त्यो समय चाहिँ निर्बाध रूपमा हामी संक्रमणकालीन न्यायका लागि चाहिँ धेरै ढिलो भएको हो। र ढिलै भए पनि एउटा सहमति भएको छ भन्ने कुरा चाहिँ अब राम्रै कुरा होला। तर हामी के देख्छौँ भने यत्रो लामो अवधि आज हामी जसरी चाहिँ एउटा बेपत्ता पारिएको व्यक्तिको त्यो छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन भनेर 2071 सालमै ल्याइएको, त्यसभन्दा पनि वर्षौँ पहिले तपाईँको शान्ति सम्झौता भएको हो। अब आज आएर बल्ल चाहिँ हामी के देख्दैछौँ भने एउटा सैद्धान्तिक विषयहरूमा सहमति भएको छ। त जति सहमति भएको छ त्यो पनि पत्र पत्रिकामा पढिएको हो। अब प्रतिनिधि सभाले वास्तवमा के पारित गरेको छ भन्ने कुरो अब चाहिँ त्यसको एउटा आधिकारिक लिखत सार्वजनिक भइसकेको छैन। र एउटै सन्तोषको कुरो के हो भने कम्तीमा पनि मुलुकका 3 ठुला पार्टीहरू प्रतिनिधि सभा समेत एउटा दृष्टिकोण कायम गर्न सफल भएका छन्। तर अब त्यो सफलता सँगसँगै धेरै कुराहरू जोडिनु पर्दछ। केवल विधेयक चाहिँ एउटा सहमतिमा टुङ्गिएको छ भन्ने कुरा नै ठुलो कुरो चाहिँ होइन।
संक्रमणकालीन न्याय निरूपणको सन्दर्भलाई फरक दृष्टिकोणबाट पनि हेर्ने गरिएको छ। अब नियमित अदालत र फौजदारी कार्यविधि भन्दा पनि विशेष कानून बनाएर दलहरू अगाडि बढ़न खोजेको जस्तो पनि देखिएको छ, जस अनुसार पीड़कलाई 25% सजायको माग दावी गर्ने, गम्भीर मानव अधिकार उल्लंघन बाहेकका घटनामा पीड़क र पीड़ितले चाहेमा मिलापत्र गर्न सकिने प्रस्तावहरू पनि गरिएका छन्। अब यहाँले भने जस्तै पत्र पत्रिकामा त्यसै गरी संसदीय समितिमा छलफलका कुराहरूमा पनि सहमति जुटाएको यो सन्दर्भलाई चाहिँ अब हेर्ने हो भने कतिसम्म यी व्यवस्थाहरू न्यायचित हुन सक्छन् या सक्दैनन् यहाँको बुझाइमा?
हो, त्यो चाहिँ प्रश्न हो। एउटा हामी कहाँ संक्रमणकालीन न्यायको दुईटा पक्ष छ, जस कहाँ पनि त्यही नै हो। एउटा पक्ष के हो भने संगठनात्मक हो, कि हामी जुन एउटा संयन्त्र संक्रमणकालीन न्यायका लागि एउटा होइन दुईटा जुन संयन्त्र चाहिँ हामीले निर्माण गर्न गइरहेको छौँ त्यो एउटा कानुनी नमुनाको रूपमा कुन रूपमा निष्पक्ष छ, यदि निष्पक्षता छैन भने अनि त्यो त्यसलाई स्वीकार गरिँदैन। त निष्पक्षता भन्ने कुरो केवल कानुनमा के छ भन्ने कुरो मात्र महत्त्वपूर्ण हुँदैन, कानुनमा के छैन भन्ने कुरो पनि महत्त्वपूर्ण हुन्छ। अब अहिले धेरै भनिएको कुरा के हो भने पहिलोपल्ट एउटा पीडित केन्द्रित दृष्टिकोण चाहिँ कायम गर्न सकिएको छ। कम्तीमा पनि पीडितलाई चाहे त्यो द्वन्द्वरत पक्षसँग प्रत्यक्ष रूपमा संलग्न हुन् अप्रत्यक्ष रूपमा हुन् या अन्य हुन् त्यो पीडितका लागि भने केही न केही यो ऐनले दिन्छ भन्ने कुरो छ, राम्रो पक्ष। तर त्यसको जुन एउटा कार्यविधि छ हो त्यो पनि हेर्नुपर्ने विषय हुन्छ। त्यस्तै तपाईँ संक्रमणकालीन न्यायलाई हेर्दाखेरि न्याय गर्ने संयन्त्रमा समावेशी प्रतिनिधित्व हुन्छ कि हुँदैन, र समावेशी प्रतिनिधित्व भए पनि आम मान्छेले सहभागिता गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरो पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ। तपाईँ सँगसँगै अर्को जुन प्रक्रिया सम्पन्न गरिन्छ, सुरु गरिन्छ र सम्पन्न गरिन्छ त्यसमा पारदर्शिता पनि एकातिर स्पष्ट गर्नुपर्छ भने अनि अर्कोतर्फ उत्तरदायित्वपूर्ण चाहिँ एउटा काम कारवाही पनि देखिनु पर्दछ। त्यो धेरै परिस्थितिहरूमा के हुन्छ भने ऐनले ल अब ऐनले त धेरै सजिलो पारिदिएको छ भन्ने आधारमा अलि सजिलो गरी एउटा हलुको ढङ्गले प्रक्रियाहरू सम्पन्न गर्दाखेरि पछि त्यसले एउटा दुर्घटना निम्त्याउन सक्ने अवस्था पनि हुन्छ। र अन्तिम कुरा के हो भने यो न्याय तथा मेलमिलाप साँच्चिकै गरियो कि गरिएन भन्ने कुरो पनि हुन्छ। अनि हामी कहाँ संविधान छ र यो जुन हामी गर्दैछौँ त्यो भनेको संसदले निर्माण गरेको ऐन अन्तर्गतको काम कारवाही हो, र देशमा सर्वोच्च अदालत पनि छ, संविधान पनि छ। त्यसो हुनाले यो न्याय भयो कि भएन र जुन एउटा राष्ट्रिय मेलमिलापको परिप्रेक्ष्य छ त्यो प्राप्त भयो कि भएन भन्ने कुराका बारेमा त्यो रिभ्यू गर्ने मसिनरी पनि हामीसँग छ। त्यसो हुनाले यो छाडातन्त्रबाट चाहिँ न्याय हुन्छ भन्ने आधारमा सोचिनु हुँदैन। त अहिले तपाईँको जुन विधेयकको हामी कुरा गर्दैछौँ यो त संशोधन विधेयक हो, होइन? संशोधन विधेयक हो, तपाईँले भने जस्तै यहाँ सबैभन्दा महत्त्व केलाई दियो भने यो सजाय छुट कसलाई हुन्छ भन्ने कुराको आधारमा, अनि मेलमिलाप हो, मेलमिलापको यो जुन सत्य निरूपण गर्ने अनि त्यसपछि पीडितलाई राहत दिने, उसलाई न्याय गर्ने र एउटा पीडकले पनि आफ्ना कुराहरू सार्वजनिक रूपमा ल्याउने र त्यसका लागि क्षमा माग्ने, र त्यो क्षमा पीडितले यदि दिन्छ भने त्यसमा एउटा स्तरको एउटा जुन फौजदारी न्यायका शर्तहरू हुन्छन् त्यसलाई खुकुलो बनाइदिने। त अहिले जसरी भनिएको छ नि तपाईँले सजाय छुट कसलाई दिने भन्ने, जस्तो अहिलेको जुन पत्र पत्रिकामा आएको है, मैले भने मैले चाहिँ त्यो प्रतिनिधि सभाकै लिखत देखेको छैन, जस्तो जबरजस्तीकरणी वा गम्भीर यौनजन्य हिंसा बाहेकका मानव अधिकारका गम्भीर उल्लङ्घनका घटना वा मानव अधिकार उल्लङ्घनका घटनामा प्रचलित कानुन बमोजिम 25% सजायको माग दाबी हुन सक्नेछ भनेर। अब यो चाहिँ के हो भने हामी सामान्यतया सजाय कति दिने भन्ने कुरो त तपाईँ जुन हामीले एउटा स्वतन्त्र र स्वायत्त किसिमको र न्यायपूर्ण समावेशी र देशले विश्वास गर्न सक्ने जुन संयन्त्र बनाएका छौँ त्यो संयन्त्रको विवेकमा छोडिने कुरा हो। हामी ऐनमा लेखिरहेको छौँ, ऐनमा किन लेखिरहेको छौँ भने हामीले विवेकमा विश्वास गरिरहेको छैन, अनि विवेकमा किन विश्वास गरिरहेको छैनौँ भने किनभने हामी जुन न्यायका सिद्धान्त र प्रचलित परम्पराहरू छन् अन्तर्राष्ट्रिय रूपमा यो टिआरसीसँग सम्बन्धित प्रोसेसमा हो त्यसको सम्बन्धमा पनि हामीलाई भरपर्दो मान्छेहरू छैनन् कि भन्ने त्यो दृष्टिकोण सबैतिर छ हो। अब यसरी लेखिदिएको कुरो कानुनमा आयो, अब त्यसलाई चाहिँ आम रूपमा कसरी संक्रमणकालीनसँग न्यायसँग सम्बन्धित मान्छेहरूले हेर्दछन् भन्ने कुरो हेर्न बाँकी छ। यो त के हो भने पावरमा भएका पार्टीहरूको एउटा साङ्गठनिक दृष्टिकोण चाहिँ भयो, तर त्यो त्यो आम मान्छे जो चाहिँ सम्बन्धित छ फिल्डमा उसले कसरी लिन्छ भन्ने कुरो हेरेर अनि अन्तर्राष्ट्रिय समुदायले चाहिँ एउटा दृष्टिकोण बनाउनेछ। तर अब राम्रो कुराहरू पनि छन्, मैले भने त्यो नराम्रो कुरो भन्न खोजेको होइन, तर पीडितले पीडकले र आम रूपमा स्वतन्त्र मान्छेहरूले कसरी लिन्छन् भन्ने कुरालाई हामी हटाएर सोच्न सक्दैनौँ। अनि मेलमिलाप गर्ने सम्बन्धमा पनि आयोगले पीडितको स्वतन्त्र सहमतिमा मानव अधिकार उल्लङ्घनको घटनामा पीडक र पीडित बीच आपसमा मेलमिलाप गराउन सक्ने भन्ने कुरालाई चाहिँ पारित गरिएको छ। त त्यो चाहिँ राम्रो कुरा हो। अनि मेलमिलाप हुन्छ भने त्यो मेलमिलापले परिणाम दिन सक्दछ भन्ने कुरा पनि राम्रो कुरा हो। तर मेलमिलाप हुन नसकेको कुराको सम्बन्धमा चाहिँ क्षमादानको सिफारिसमा परेको छैन भने, अनि मानव अधिकार उल्लङ्घनको घटनामा जुन संलग्न व्यक्तिहरूको सम्बन्धमा सरकारवादी चाहिँ फौजदारी मुद्दा लाग्दछ, अनि त्यो लाग त्यस सम्बन्धमा सिफारिस गरेर पठाउने भनेको नेपाल सरकारको महान्याधिवक्तालाई हो। अब महान्याधिवक्ताले कुन स्तरसम्म राजनैतिक रूपमा नेपालको सरकार भन्दा स्वतन्त्र एउटा व्यावसायिक दृष्टिकोण राखेर त्यसको मूल्याङ्कन गर्लान् भन्ने कुरो पनि एउटा चाहिँ अन्तर्राष्ट्रिय रूपमा हेरिने कुरो हो। त्यसै गरी तपाईँ अब मानवाधिकार को जुन भन्यो मेलमिलापमा पीडितले सहमति दिने कुरो, सहमति कसरी प्राप्त गरिन्छ? तपाईँ सहमति अब केवल चाहिँ टिआरसीको प्रोसेसमा टिआरसीको अगाडि सहमति भएकैलाई चाहिँ संसारभरि सहमति भयो भन्ने हो कि त्यसभन्दा अगाडि जुन कानुनको उचित प्रक्रिया पुर्याएर सहमति दिएको लिएको छ कि छैन भन्ने कुरोलाई पनि यदि आयोगले हेर्ने हो भने त, अनि त्यहाँ त्यो सहमति स्वतन्त्र थियो कि थिएन भन्ने प्रश्न आउँछ, अनि त्यस सम्बन्धमा पनि एउटा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय दृष्टिकोण हुन सक्दछ। त मानव अधिकार उल्लङ्घनको जुन चाहिँ अहिलेको हिजोको प्रतिनिधि सभाको छलफल यहाँ पारित गरिएको विषयमा चाहिँ के छ भने, संलग्न देखिएका खास गरी गम्भीर उल्लङ्घनमा संलग्न देखिएको व्यक्ति उपर मुद्दा चलाउनु पर्ने देखियो भने, अनि घटनाको परिस्थिति कारण छानबिन र प्रतिवेदन सहित चाहिँ महान्याधिवक्तामा पठाउने भनेको छ। हामी कहाँ प्राय जसो के हुन्छ भने राष्ट्रिय मानव अधिकार आयोगले पठाएको प्रतिवेदन जुन चाहिँ तपाईँको सिफारिस छ एक्सन लिनका लागि यो के अरे तपाईँको फौजदारी कारवाही सुरु गर्नका लागि भनेर त्यो धेरै जसोलाई चाहिँ महान्याधिवक्ताको कार्यालयले धोती लगाएर राखिदिएको अवस्था छ। त्यो किन भन्दा कि त्यो जुन चाहिँ सिफारिस हुन्छ त्यो पर्याप्त छैन, कानुनको रिच पुगेको छैन भनेर यो मानव अधिकार आयोग जुन स्वतन्त्र आयोग छ उसले चाहिँ विवेक प्रयोग गर्न नसकेको, तर महान्याधिवक्ताले चाहिँ उच्चतम बिन्दुसम्म विवेक प्रयोग गरेको गर्न सक्ने अवस्था भएको भन्ने अब छाडा किसिमको सोच पनि राखिएको छ। हामी जस्तो भनौँ बारम्बार भन्दै आएका छौँ कि होइन, आयोगले सिफारिस गरेपछि महान्याधिवक्ताको कार्यालयले त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो, छनौटको विषय हुन सक्दैन। लोकसेवाको सिफारिस छनौटको विषय हुन्छ त हो, भरे टिआरसीको सिफारिस पनि त्यही रूपमा यदि टिका टिप्पणी गर्नुपर्ने अवस्था आयो भने, अनि फेरि संक्रमण न्यायको बाटोमा हिँडेन कि हिँड्न सकेन कि भन्ने त नेपाल सरकार या हाम्रो दृष्टिकोण मात्र यो संसारमा अन्तिम दृष्टिकोण होइन। खास गरी यो जुन चाहिँ दण्डरत पक्षका सम्बन्धमा भएको मानव अधिकारको जुन एउटा ब्रिज या उल्लङ्घनका विषयहरू छन् त त्यसमा महान्याधिवक्ता यदि स्वतन्त्र बन्न सकेन व्यावसायिक रूपमा भने यहाँ प्रशस्त सम्भावनाहरू जुन देखिएका छन् त्यो सम्भावनाहरू समाप्त हुन सक्दछन्। त अनि सजाय छुटको कुरा पनि मैले भने, त यो सबै कुरालाई समग्र रूपमा हेर्नुपर्छ। अब हामीले जस्तो देख्दछौँ देशभित्र देश बाहिर यो आयोग भनेको आखिर के हो भन्दा त्यो नियुक्त गरिएका मान्छेहरू नै हुन् होइन, जसलाई चाहिँ तपाईँ जुन जसले चाहिँ यो आयोगको अधिकारलाई प्रयोग गरेर अनि मेलमिलापका लागि एउटा सूत्राधारको काम गर्दछन्, त उनीहरू कस्ता मान्छे हुन्छन् र उनीहरूले यो प्रक्रियालाई सम्पूर्ण रूपमा जुन संक्रमणकालीन न्यायका चाहिँ विश्वव्यापी मान्यताहरू छन् प्रयोगहरू छन् हो त्यो त्यसको सन्दर्भमा चाहिँ एउटा राम्रो उचित रूपमा प्रयोग गरेको छन् भन्ने कुरो देखाउन सक्छन् कि सक्दैनन्। अब हामी कहाँ नियुक्तिका कुराहरू जहिले पनि अलिकति सार्वजनिक रूपमा टिप्पणी भएको छ। अब मान्छेले साउथ अफ्रिकालाई बोर्डेल बनाउँछन् त साउथ अफ्रिकामा देशमन टुटु जस्ता मान्छेहरू थिए, उनी भनेको के भने एउटा उच्चतम एउटा चरित्र र समाजले पत्याएको एउटा व्यक्तित्वका रूपमा रहेका र उनले जुन रूपमा चाहिँ एउटा राष्ट्रिय पहिचान बनाएका थिए र उनको बोलीलाई जसरी आम मान्छेले ओन गर्दथ्यो देशभित्र बाहिर, अब त्यो स्तरका मान्छेहरू हामीले दिन सक्छौँ कि सक्दैनौँ। अनि राजनीतिकरण गर्ने बित्तिकै के हुन्छ भने यो चार वर्षमा नभएर लामो अवधि जाने अवस्था पनि आउँछ। त समग्रमा मैले के हो भने जुन युफोरिया देखिएको छ नि अहिले, जुन हिजो प्रधानमन्त्रीले बोल्नुभयो अनि ठुला नेताहरूले आफ्नो दृष्टिकोण राख्नुभयो, त्यो चाहिँ धेरै सकारात्मक पक्षलाई चाहिँ इङ्गित गरेको हो। तर कुरा त्यति सजिलो पनि छैन र हाम्रो इतिहास त्यति चाहिँ सरल देखिँदैन। त्यो बाङ्गो टिङ्गो टेढो नभएको भए अनि यत्रो लामो अवधि लाग्ने पनि थिएन। त त्यसैले जे भएको छ अब त्यसमा पनि एउटा निष्ठापूर्ण प्रावधानहरू आउनु पर्यो र सँगसँगै अनि जसलाई कार्यान्वयन गरिन्छ अनि कार्यान्वयन गर्ने प्रक्रियाहरू छन् ती पनि चाहिँ अब समग्र रूपमा न्यायको जुन के अरे सङ्क्रमणकालीन न्याय तथा मेलमिलापको जुन अन्तर्राष्ट्रिय पक्ष छ त्योसँग पनि कम्प्याटिबल हुनु पर्यो। अनि त्यो गराउन सक्यो भने अनि त्यसमा चाहिँ तपाईँको एक किसिमको न्याय चाहिँ सबैलाई नेपालको इतिहासलाई र भविष्यलाई पनि पुग्न सकेको मान्नु पर्दछ। त मैले समस्या चाहिँ त्यो समस्या रहित चाहिँ देखेको छैन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी संक्रमणकालीन न्याय निरूपणका विषयमा संविधानविद एवं कानूनका ज्ञाता डाक्टर विपिन अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीलाई अगाडि बढ़ाउँ। यहाँले कतिपय कुराहरू त भनिसक्नु भएको छ, मूल दस्तावेज बाहिर सार्वजनिक रूपमा आइसकेको पनि छैन, तर मुख्य विषय त पीड़ितले न्याय पाउने नै हो। अहिलेको प्रस्तावित कानूनी व्यवस्था पीड़ित मैत्री छ कि छैन, यहाँले त्यो कुरालाई छोटकरीमा भनिदिनु होला। यो सँगै अब कतिपयले कानून बन्नु स्वाभाविक भए पनि कानून कार्यान्वयनको पक्ष जटिल छ भनेर व्याख्या विश्लेषण पनि गरिरहेको सन्दर्भमा यो कुरालाई पनि यहाँले कसरी हेर्नुहुन्छ?
पीड़ित मैत्री त छ, मैले सुरुमै भने त्यो पीड़ित केन्द्रित एउटा त त्यो भनेको के भने अब जसलाई हामी भिक्टिम सेन्टर्ड एप्रोच भन्छौँ त्यसमा दुईटा कुराहरू पर्दछन्। एउटा चाहिँ जो पीड़ित छ उसले यो प्रक्रियामा पूर्ण रूपमा आफूले चाहन्जेलसम्म पूर्ण रूपमा स्वतन्त्र भएर सहभागिता जनाउन सक्छ कि सक्दैन। अनि अहिलेको जुन विधेयकले भन्दछ र पहिलेको विधेयकले पनि धेरै हदसम्म भन्दथ्यो त्यो चाहिँ एउटा सहभागितामूलक नै छ पीडितको हकमा, त पीडित केन्द्रित दृष्टिकोण यसमा छ। अहिले झन् त्यसको दायरा चाहिँ ठुलो बनाइएको छ। बनाएको अर्थ के भने अब केवल द्वन्द्वसँग प्रत्यक्ष रूपमा चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा मात्र नभएर त्यो द्वन्द्वको परिप्रेक्ष्यमा पीडितहरू जोसुकैलाई पनि अब यो प्रक्रिया खुला छ र रिपेरेसन परिपूर्णका लागि जुन एउटा आधारहरू तयार गरिएका छन् त्यसमा प्रशस्त ठाउँ दिएको छ। मलाई लाग्दछ कुनै पीडितले पनि अहिले त्यो पीडितहरूको हकमा यहाँसम्म कि तपाईँले यदि हिजो चाहिँ हिजोका चाइल्ड सोल्जरहरू जति छन् सटनीमा परेका जसलाई अहिले बहिर्गमित भनेर भनिएको छ त उनीहरूसम्मलाई पनि एउटा यो न्यायको दायरामा आउन सक्ने परिस्थितिको निर्माण पनि गरिएको छ र रिपेरेसन अर्थात् परिपूरण के कति कुन रूपमा भन्ने बारेमा पनि आयोगलाई पूर्ण रूपमा एउटा क्षेत्राधिकार दिएको छ। त त्यसलाई राम्रो नै भन्नुपर्दछ। अब त्योभन्दा बढी कसले के गर्न सक्दछ त त्यसमा समस्या छैन, तर कार्यान्वयनको कुरो त हाम्रो फौजदारी न्यायको जुन सिद्धान्त छ त्यो सिद्धान्तलाई अड्डा अदालतबाट यदि प्रयोग गर्ने हो भने संक्रमणकालीन न्याय हुन सक्दैन, त्यसका लागि विशेष संरचना चाहिन्छ भनेर, अनि त्यो विशेष संरचना कुन रूपमा भन्दाखेरि अनि यही बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप, तीनवटा विषयलाई सम्मिलित गरेर एउटा के भनेदेखि दुईटा जुन मसिनरीहरू निर्माण गर्ने गरी आयोग बनायो भने गर्न सकिन्छ भन्ने आधारमा यो संक्रमणकालीन न्यायको चाहिँ जुन विधेयकलाई अघि सारिएको हो।
यही सन्दर्भमा मैले यहाँलाई अर्को पनि प्रश्न गर्न चाहे, जस्तो 2071 गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी संकलन बाहेक अन्य काम गर्न सकेका थिएनन्, प्रमुख दलहरूबीच राजनीतिक सहमति नहुँदा यी आयोगहरू क्रियाशील हुन सकेनन् भनेर विगतमा भनिएको थियो, अब दलहरूबीच एक किसिमको सहमति पनि भइसकेको छ, अब गठन हुने आयोगले स्वतन्त्र र निष्पक्ष काम गर्न सक्ने वातावरण रहन्छ रहँदैन, यो सँगै महत्वपूर्ण रूपमा जोडिएर आउने अर्को प्रसंग के हो भने, विगतमा सत्य निरूपण तथा मेलमिलाप आयोगले 63,700 भन्दा बढ़ी उजुरी संकलन गरेको थियो भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले 3,000 हाराहारीमा पीड़ित र पीड़ितका पक्षबाट उजुरी संकलन गरेको थियो, अब गठित अथवा गठन हुने आयोगहरूले ती उजुरी उप अब कसरी छानबिन गर्नुपर्छ, अब यतिका समयसम्म प्रमाणहरू नष्ट गर्ने पीड़क हरूले पीड़ितलाई कानूनी उपचारमा जानबाट रोक लगाउन सक्ने कुराहरू पनि यो बीचमा भयो होलान् अझै पनि होलान्, यी समग्र विषयहरूलाई यहाँले कसरी केलाउनुहुन्छ, अति नै छोटकरीमा भनिदिनुहोस् न।
यसभन्दा हामी जुन 71 साल अहिलेको जुन संशोधन छ त्यो भनेको 2071 सालको ऐनको संशोधन नै हो, त यो 72 सालमा पनि के भनेदेखि दुईपल्ट 2075 संशोधन भएको। अब सर्वोच्च अदालतको एउटा स्पष्ट दृष्टिकोण के थियो भने यो आममाथी भनेर जुन रूपमा चाहिँ उल्लेख गरियो त्यो कुरालाई सर्वोच्च अदालतले इन्डोर्स गरेन, किनभने आममाथी दिने कुनै पनि न्यायको प्रोसेस हुन सक्दैन, त यहाँ अदालतै छैन जस्तो गरेर जबरजस्ती चाहिँ त्यस्तो किसिमको प्रावधानहरू ल्याइएको थियो, त अदालतले के सम्झाइदियो भने त्यो होइन, हामी पनि छौँ, संविधान पनि छ र यो प्रक्रियाहरूलाई पनि र जुन मान्यताहरूलाई पनि दुरुस्त गर्नुहोस् भनेर अहिले त्यो दुरुस्त गरिएको परिस्थिति हो। त जुन दुवै किसिमका दुवै आयोगहरूले बेपत्ता पारिएको पनि अनि टिआरसी पनि यो दुवैले अहिलेसम्म गरेका जुन काम कारवाहीहरू छन् तिनीहरू सबैले निरन्तरता पाउने हो र जति चाहिँ एउटा उजुरीहरू परेका छन् या प्रशासनिक रूपमा चाहिँ सम्पन्न गरिएका जति कामहरू छन् यिनीहरूले अब जथाभावी गर्न सकिने अवस्था त छैन, त नयाँ एउटा प्रक्रिया अन्तर्गत छुटफुट कतिपय होलान् त्यो सम्पन्न गरिएला, तर मलाई लाग्दछ अब प्रमाण मासने ओर्ने भन्ने कुरो त्यो एक पक्षले मासेर मात्र मासिने होइन, त बुझ्नुपर्ने सबैभन्दा ठुलो कुरो के हो भने न्याय चाहिँ न्याय नै गर्नुपर्छ, अनि न्याय गर्दाखेरि दायित्वको प्रश्नलाई छिनोफानो नै गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनु नै पर्छ, अनि त्यो टुङ्ग्याउने जुन प्रक्रिया हुन्छ त्यो चाहिँ कानुनी प्रक्रिया बमोजिम नै सम्पन्न गर्नुपर्छ। खालि संक्रमणकालीन एउटा हजारौँ हजार मान्छेको केस हो जो चाहिँ हाम्रा अड्डा अदालत भनेको त्यो 2,000-4,000 केसलाई चाहिँ ह्यान्डल गर्न बनेका हुन्, हजारौँ हजार केसहरू ह्यान्डल गर्न उनीहरूको चाहिँ जुन व्यावसायिक क्षमता पनि छैन, संगठनात्मक बनोट पनि छैन भन्ने आधारमा र तत्कालै गर्नका लागि उनीहरूसँग बल पनि पुग्दैन भन्ने कारणले गर्दा अनि यो संक्रमणकालीन संयन्त्रहरूको व्यवस्था गरिएको हो। त यी सबै कुराहरू गर्ने मान्छे चाहिँ कतिको एउटा न्यायिक कार्य गर्नलाई जहिले पनि तपाईँको के हुन्छ भने त्यो न्यायको कुर्सीमा बस्नुहुन्छ भने न्यायाधीशको चाहिँ औकात हुनु पर्यो, त्यो औकात भनेको सडकबाट ल्याउनु भयो भने स्वीकार हुँदैन। यहाँ हामीले के बुझ्नु पर्यो भने यो संक्रमणकालीन न्यायमा हामीले टुङ्ग्यायौँ भनेर अनि थपडी बजाएर मात्र हुँदैन, र यो चाहिँ जे जति भएको छ मानवताका सम्बन्धमा असर गर्ने विषयवस्तु भएको हुनाले यसको अन्तर्राष्ट्रिय क्षेत्राधिकार पनि हुन्छ, त्यस हुनाले त्यो पक्षलाई पनि सन्तुष्ट गराउने खालको हुनुपर्दछ, र यदि छनौट गरिएका मान्छेहरू त्यो उच्चतम चाहिँ एउटा क्षमताका मान्छेहरू छन् र उनीहरूले यो कानुनको राम्रो प्रयोग गरे भने निश्चित रूपमा यो सफल हुने बाटोमा जान सक्छ, धेरै शङ्का गरेको होइन, तर के भन्न हाम्रो बेहोरा हेर्दा चाहिँ हामीले विचार गर्नुपर्ने कुराहरू छन् भन्न मात्र खोजेको हो। जस्तो तपाईँहरू 2062 मङ्सिर 7 गते सात दल र माओवादी बिच 12 बजेसम्म जारी भएको हो होइन, त तपाईँको के भनेदेखि विस्तृत शान्ति सम्झौता भएको पनि चाहिँ मङ्सिर 5 गते 2063 सालमा। आज आएर यत्रो वर्ष यत्रो लामो अवधिपछि 19 वर्षपछि तपाईँको चाहिँ ल ऐन बनायौँ भनेर हामीले निकै चाहिँ ठुलै गोल हान्यौँ भन्ने केही होइन, यो धेरै ढिलो प्रक्रिया हो। अहिले यो ढिलो प्रक्रिया नै हो, तर त्यही पनि के हुन्छ भने ढिलो भए पनि न्यायपूर्ण नै हुनु भयो र त्यसको चाहिँ आधारहरू कानुनले पनि स्पष्ट गर्यो र नेतृत्व पनि त्यस किसिमको देखियो भनेर भन्ने भयो भने निश्चित रूपमा त्यसको परिणाम मुलुकका लागि पनि राम्रो हुन्छ। र सबैभन्दा ठुलो कुरो त हामी जुन द्वन्द्व भयो त्यो द्वन्द्वमा जसले चाहिँ एउटा राजनैतिक प्रणालीलाई
हुन्छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद
आदरणीय श्रोताहरू, आजको अन्तर संवादमा हामीले संक्रमणकालीन न्याय निरूपणका विषयमा संविधानविद एवं कानूनका ज्ञाता डाक्टर विपिन अधिकारीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।